अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै बुधबारको बिहानी कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौं। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा आउनुहोस्। आज पनि स्वागत गर्छु प्राविधिक मित्र मोहन काफ्लेका साथ म चन्दा विष्ट। लैंगिक समानता र आर्थिक उन्नति बीच अर्थपूर्ण सम्बन्ध रहेको हुन्छ, त्यसैले विकास र लगानीका उपलब्धिहरूमा महिला र पुरूषको समान पहुँच पुर्याउन विशेष कार्यक्रमहरू र शोको लागि स्रोतको सुनिश्चित गर्नु आवश्यक हुन्छ र यही प्रयोजनका लागि लैंगिक उत्तरदायी बजेटलाई एउटा महत्वपूर्ण आधारको रूपमा लिने गरिन्छ। बजेट तथा कार्यक्रमका सबै पक्षलाई लैंगिक संवेदनशीलताको आँखाले हेर्ने प्रक्रिया हो। यही कुरालाई आत्मसात गर्दै कार्यक्रम आजका नारीमा हामी लैंगिक समानता र आर्थिक उन्नति बीचको अर्थपूर्ण सम्बन्धका विषयमा रहेर त्रिवी अर्थशास्त्र केन्द्रीय विभागको पूर्व प्रमुख प्राध्यापक डाक्टर माधवी सिंह शाहसँग आज हामी कुराकानी गर्नेछौ। उहाँलाई हामी अर्थविदको रूपमा पनि चिन्छौ। अर्थसँग सम्बन्धित विभिन्न विषयवस्तुमाथि कलम चलाउँदै आउनु भएको छ भने महिला सशक्तिकरणका विविध कार्यक्रमसँगै महिला हिंसा विरूद्धको अभियानमा क्रियाशील एबीसी नेपालसँग पनि उहाँ आबद्ध रहँदै सामाजिक सेवामा पनि क्रियाशील हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्न लागेका छौं। कार्यक्रम आजका नारीको यो श्रृंखलामा म्याडम यहाँलाई हार्दिक स्वागत गर्छु।
धन्यवाद बहिनी।
सन्चै हुनुहुन्छ?
ठिक छु।
दिनहरू कसरी व्यतीत हुँदैछ?
लेख्ने पढ्ने क्षेत्रमा संलग्न हुँदै आइरहेको हुनाले त्यसैमा नै समय धेरै खर्च हुन्छ। सामाजिक क्षेत्रको आफ्नो क्रियाकलापहरू छँदैछन् बहिनी, महिलाको लागि त
भनिन्छ नि रिटायर्ड लाइफ भनेपछि अलिकति थकाइ मार्ने यस्तो भनिन्छ, तर अहिले पनि यो क्रियाशीलता यो जाँगर के कुराले प्रेरित गरिरहन्छ अगाडि बढ्नको लागि?
चन्दा बहिनी, यसमा चाहिँ कस्तो छ भनेदेखि, हुन त म प्राज्ञिक क्षेत्रमा संलग्न भएर आएँ होइन, पहिलेदेखि नै त्यतैतिर धेरै जस्तो मेरो समय मेरो जीवन चाहिँ व्यतीत भयो। तर पनि मलाई के लाग्थ्यो भने अब पठन पाठनको एउटा पेसन हुँदा हुँदै पनि सामाजिक क्षेत्रमा विभिन्न समय समयमा हामीले सुन्छौँ, अब नेपालमा मात्रै पनि होइन साउथ एसियामै पनि अति नै मनलाई छुने महिला विरुद्धका हिंसाहरू पनि किन कसरी के भनेपछि त्यो क्षेत्रमा पनि च्यालेन्ज चाहिँ क्लासरुम भन्दा पनि त्यता पनि बढी छ जस्तो महसुस भएर त्यतातिर पनि पहिलेदेखि नै अलिकति संलग्न हुँदै आएको हुँ। जीवनमा चाहिँ यो दुईटा पार्टमा चाहिँ एकदमै काम मात्रै नभएर एउटा पेसनकै रूपमा अगाडि बढिरहेको हुनाले पनि सायदै अब त्यति पहिला जस्तो एकदमै दौडधुप आदि शारीरिक उहरू गर्न पुग्न ओर्न नसके पनि मन चाहिँ त्यसमा संलग्न भइ नै रहँदो रहेछ। प्राज्ञिक क्षेत्र पनि झन्डै झन्डै त्यस्तै हो, लेख्न पढ्ने कुराबाट चाहिँ सायदै मान्छे त्यसबाट चाहिँ पृथक भएर बस्न गाह्रो नै हुँदो रहेछ। त्यसैले गर्दाखेरि कुनै न कुनै रूपमा संलग्न छु भन्न पर्यो त्यति क्रियाशील नभए पनि।
कलम विचार समाजसेवाको कार्यबाट पनि क्रियाशील नै हुनुहुन्छ। रिटायर्ड लाइफ भन्ने बित्तिकै लामो अनुभव पनि हो, त्यो अनुभवलाई कहीँ न कहीँ क्रियाशील रहेर प्रयोगमा ल्याउँदा अझै सन्तुष्टि त मिल्छ होला नि होइन?
डेफिनेटली यस, किनभने निष्क्रिय भएर बस्न सकिन्न, अनुभव त बटोलिएको छ नि जीवनमा होइन, त्यसको कतै न कतै बाँड्न पाउँदाखेरि संलग्न भएर केही गर्न सकिन्छ योगदान पुर्याउन सकिन्छ भने त्यसले झन् ठुलो सन्तुष्टि प्राप्त हुँदो रहेछ भन्ने चाहिँ रिटायर्ड लाइफ सुरु भएको अनुभूति गरिरहेछु।
यहाँले छोरीको आमाको बुहारीको जीवन सङ्गिनीको होइन सबै कुरा भूमिका निर्वाह गर्दै कार्यक्षेत्रमा सक्रिय पदीय दायित्व निर्वाह गर्दाको त्यो भूमिकालाई पनि एकदम सक्रियताका साथ निर्वाह गरेको अनुभव पनि छ। कार्यक्षेत्र र पारिवारिक दायित्व दुवैलाई सँगै लाँदाखेरिको अनुभव चाहिँ कस्तो रह्यो?
एउटा पठन पाठनमा त पहिलेदेखि नै भूमिका निर्वाह गर्दै आएको अथवा भन्नु नै त्यसमा संलग्न भइरहेको भए तापनि पछि गएर अब जस्तो विभागीय प्रमुख हुँदाखेरि त्यो विभागको मात्रै नभएर अर्थशास्त्र केन्द्रीय विभाग भन्नुको मतलब ठुलै परिधि हुन्छ पुरै सबै कुराहरूको, अब त्यसमा पनि थुप्रै च्यालेन्जेसहरू हुन्छ, त्यो च्यालेन्जहरूलाई चाहिँ मिट गर्दै अगाडि बढ्न पाउँदाखेरिको फेरि त्यसको जुन सन्तुष्टि छ त्यो सन्तुष्टि चाहिँ फेरि अविस्मरणीय नै हुँदो रहेछ र त्यसबाट धेरै अनुभव पनि पाइन्छ। तर त्यसले गर्दाखेरि अलिकति पारिवारिक समय दिन नसक्ने मात्रै हो, तर दायित्वमा त अब गाह्रो अप्ठ्यारो त अलिअलि पर्छ, तर पनि निर्वाह गर्न एउटा महिला चाहिँ सक्षम हुँदो रहेछ। महिला बाहेक अरूले त्यसरी पुरा दायित्व दोहोरो तेह्रो निर्वाह गर्नलाई चाहिँ के कसो हुन्छ त्यो मलाई थाहा छैन, तर महिलाले चाहिँ लागिपरि गरेको खण्डमा गर्न सक्दो रहेछ अलिकति गाह्रो अप्ठ्यारो भए पनि भन्ने चाहिँ अनुभव हुन्छ मलाई।
हजुर, एउटा सिकाइ बुझाइ पनि हो
हजुर,
र आत्मनिर्भर भनेर दायित्व निर्वाह गर्दाखेरिको आनन्दी छुट्टै पनि हुन्छ, होइन? छुट्टै त्यो आनन्दी महसुस गर्ने त्यो अहोभाग्य सौभाग्य हाम्रा सबै आमा छोरीहरूलाई मिलोस्, हामी त यही नै भन्छौ। हरेकको जीवन क्रियाशील रहोस्, आत्मनिर्भर रहोस्। र यो आत्मनिर्भर रहँदाखेरिको कुरा जोड्दाखेरि आजको हाम्रो विषयमा प्रवेश गर्न मन लागेको छ, कति बेला प्रवेश गरौं भन्ने पनि भएको छ। यहाँसँग कुराकानी गरिरहँदा र रेडियो नेपालबाट कार्यक्रम आजका नारी सुनिरहनु भएको तपाईँ श्रोताहरूमा फेरि पनि जानकारी गराउन चाहन्छु, आज हामी त्रिवीय अर्थशास्त्र केन्द्रीय विभागको पूर्व प्रमुख प्राध्यापक डाक्टर माधवी सिंह शाहसँग लैंगिक बजेटका सन्दर्भमा हामी उहाँसँग कुराकानी गर्नेछौ, किनकि उहाँ अर्थविद हुनुहुन्छ र अहिले पनि निरन्तर रूपमा अर्थसँग सम्बन्धित विषयवस्तुहरूमा कलमद्वारा ती विषयलाई उठान गर्दै पनि आउनु भएको छ। माधवी म्याम, आज सोध्न मन लागेको छ यो अर्थ र महिलाको विषय यो कसरी अन्तर सम्बन्धित रहन्छ?
अर्थ र महिलाको जीवनको चाहिँ यदि हामीले विश्लेषणात्मक हिसाबले हेर्यौँ भनेदेखि महिला विरुद्ध हुने हिंसाहरू, अल टाइप्स अफ डिस्क्रिमिनेसनहरूदेखि लिएर शोषणहरू को कतै न कतै चुरो कुरा चाहिँ अर्थसँग पनि गएर गाँसिएको छ जस्तो मलाई लाग्छ। महिला सशक्तिकरणमा चाहिँ भनौँ न आर्थिक सामाजिक सशक्तिकरणको कमी कमजोरीले पनि कतिपय ठाउँहरूमा चाहिँ महिलाले चाहिँ विभिन्न किसिमको हिंसाहरू भोग्न परेको जस्तो लाग्छ। हुन त त्यसलाई अलि लार्जर पर्सपेक्टिभबाट हेर्दाखेरि एउटा समाजको सोचाइ, सामाजिक परिवेश, संस्कार आदिको कुराहरू पनि आउँछ, आर्थिक मात्रैलाई हामीले छुट्टै सक्दैनौँ। त्यो सब हुँदाहुँदै पनि अर्थसँगै चाहिँ अन्तर सम्बन्ध छ भनेर हामीले भन्दाखेरि कुनै अतियुक्ति हुँदैन। आर्थिक रूपमा एकदमै सबल सशक्तिकरण भएको ठाउँमा हाम्रो पहाडी भेगहरूमा विभिन्न अध्ययनहरूमा महिलाको सशक्तिकरणको अध्ययन गर्न जाने एउटा मौका पनि पाएको थिएँ, सानो सम्झना भयो, सोलखुम्बु इत्यादि ठाउँहरूमा। अलि महिलाहरू आर्थिक रूपमा एकदमै सबल भए हुनाले उनीहरूकै सबै कुरा चल्ने पनि त्यो पनि कम्युनिटी मैले देखेँ, बरु यता त्यस्तो देखिँदैन। के देखेँ भने आर्थिक रूपमा चाहिँ उनीहरूले नै सबै गर्ने, बजारहरू पसलहरू चलाउने, पशुपालनहरूमा इत्यादि कुराहरूमा त्यो इकोनोमिक एक्टिभिटिजमा चाहिँ उनीहरू अगाडि बढिरहेको हुनाले तिनीहरूको चाहिँ सशक्तिकरणमा चाहिँ अलिक पुरुषको तुलनामा महिलाहरू नै अगाडि बढेको पनि देखियो। तर जुन चाहिँ सबै समाजमा र हाम्रो संस्कार यतातिर त त्यो देखिँदैन पनि, त्यहाँ चाहिँ मैले त्यस्तो देखेँ। मनमा के लाग्यो भनेदेखि आर्थिक रूपमा सबल भयो भनेदेखि घरेलु हिंसादेखि लिएर अन्य किसिमको हिंसाहरू पनि र छोरा र छोरीको अलिकति विभेदमा पनि त्यो पनि कम हुँदो रहेछ। कारणले आर्थिक दृष्टिकोणले चाहिँ अलिक सबल गर्न सक्यौँ भने त्यस्तै किसिमको बजेटदेखि लिएर हरेक क्रियाकलापमा चाहिँ महिलालाई चाहिँ एउटा लैङ्गिक उत्तरदायी बजेट ल्याउन सकियो भनेदेखि पनि बजेटले पनि बढी प्रभाव पार्छ भन्ने त्यस्तो चाहिँ मनमा लाग्छ। मतलब त्यसले प्रत्यक्ष या परोक्ष रूपमा महिला विरुद्धको हिंसाहरूमा नियन्त्रण गर्न पनि भूमिका निर्वाह गर्छ भन्ने अनुभव भइरहेको छ।
हजुर, केही समय अगाडि मात्र आगामी वर्ष आर्थिक वर्ष 2079-80 लागि बजेट प्रस्तुत गरियो, होइन? बजेट प्रस्तुत गर्दाखेरि धेरैको चाहिँ तलब कति बढ्यो अनि महँगी कति बढ्ने हो भन्ने कुरामा चासो बढ्छ, तर यही बजेटमा महिलाको जीवनको धेरै कुराहरू आयामहरू जोडिएको हुन्छ। हामी हिंसा कसरी अन्त्य गर्न सकिन्छ, यहाँ अहिले जति पनि हिंसाका घटनाहरू भइरहेको छ त्यसको अन्त्य होस्, हिंसा रहित हाम्रो समाजको एउटा परिकल्पना छ, समानताले भरपूर एउटा राष्ट्र समाजको हाम्रो परिकल्पना छ, विभेद रहित व्यवहार सोचको हामीले अपेक्षा गरेका छौं, त्यो अपेक्षा पनि छ। ती सबै अपेक्षाहरूमा, हाम्रा चाहनाहरूमा, समानताको आवाजमा बजेट जोडेर आउँछ र त्यसलाई हामीले लैंगिक बजेटको रूपमा महिला मैत्री बजेट आउनु पर्यो भनेर भन्ने कुराहरू पनि सुनिरहेको हो, जसमा शक्ति छ, जो आर्थिक रूपले सबल हुन्छ ऊ चाहिँ धेरै पक्षबाट बलियो हुन्छ भनेर यहाँले नै भन्नु पनि भयो। जसको मुठीमा धन छ, जो धन आर्जन गर्दैछ अनि जसले चाहिँ यो सम्पत्तिमाथिको जुन निर्णय गर्न सक्छ, उनीहरू नै अलि शक्तिशाली देखिएको, पावर उनीहरूसँगै रहने हुँदाखेरि जहाँ पावर हुन्छ, जहाँ शक्ति हुन्छ, अरूबाट परिने विभेद, हिंसा, तनाव, यो विभिन्न कुराबाट मुक्त हुन्छ भनेर भनेपछि महिला सशक्तिकरणमा आर्थिक पाटो सबैभन्दा सबल पाटो रहेछ नि त, होइन? साँच्चै अब लैंगिक मैत्री बजेट भनेर हामी भनिरहेको हुन्छौँ, कतिले महिला मैत्री भन्नुहुन्छ, होइन? जे भने पनि यसले एउटा महिला र पुरुष बीचको जुन दुवैको आवश्यकतालाई सम्बोधन गर्ने गरी बनाएको जुन बजेट भनेर नै हामीले बुझ्नु पर्ला, होइन? लैंगिक मैत्री बजेटलाई महिला मैत्री बजेट, लैंगिक बजेट पुरुषबाट त छुट्टै त होइन नि त, होइन?
डेफिनेटली नट, म पनि भन्छु, होइन? अब के भने, जस्तो अहिलेकै बजेटको कुरा गर्दाखेरि पनि भन्नु न, अब चन्दा बहिनीले चाहिँ एउटा भनिराख्नु भएको छ, यो लैङ्गिक उत्तरदायी बजेट, जेन्डर बेस्ड बजेट भन्नु जे भने पनि, होइन, हामीले चाहिँ विभिन्न नामले यसलाई बुझ्न सकिन्छ। अहिलेको बजेटको हामीले नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भनेदेखि यो आर्थिक वर्ष 79-80 बजेटको चाहिँ यसले सबै तबका र सबै उसलाई समेट्ने प्रयास गरेको देखिन्छ, एकातिर जनमुखी लोकप्रिय हुने प्रयास गरेको देखिन्छ भनेदेखि अर्कोतिर हामीले के भन्न सक्छौँ भनेदेखि यो चाहिँ अलिकति लक्ष्यहरू चाहिँ धेरै नै महत्वाकांक्षी छ, यसले चाहिँ अलिकति सीमित स्रोत र साधनमा चाहिँ राम्ररी ध्यान पुर्याउन अथवा त्यसको राम्ररी विश्लेषण नगरिएको हो कि भने जस्तो पनि यसले हुन्छ, जसले गर्दाखेरि कार्यान्वयन पक्ष चाहिँ कस्तो हुनेछ भन्ने चाहिँ हेर्न नै बाँकी नै छ, होइन? यो 17,93,83 करोडको बजेट त्यही हो, महत्वाकांक्षी भएर पनि फेरि बजेटमा सबै कुरा स्पेल आउट भए पनि कार्यान्वयनले नै त्यसको चाहिँ हामीले मूल्याङ्कन गर्ने हो। अब जहाँसम्म महिलाहरूको लागि गरेको बजेट चाहिँ अब 1.77 बिलियन भनेर त छुट्याइएको छ यो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत
1,77 करोड
छुट्याइएको छ। मलाई अहिले पनि याद छ, भनौँ न झन्डै दशक अगाडिसम्म महिलाहरूको लागि यो गर्ने ऊ गर्ने, छात्राहरूलाई स्कुलहरूको त्यस्तो भन्ने थुप्रै कुराहरू बजेटमा स्पेल आउट भए पनि त्यसमा चाहिँ रकम चाहिँ राम्ररी प्रष्ट छुट्याइएको नहुने हुनाले यहाँ चाहिँ हाम्रो जेन्डर बेस्ड बजेट भएन यस्तो भन्ने एउटा हामी धेरै प्रश्नहरू चाहिँ महिला क्षेत्रमा कार्यरत हाम्रा साथीहरू, एक्टिभिस्टहरू सबैले उठाउँदै आएकोमा आजकल चाहिँ केही दशक यतादेखि चाहिँ प्रष्ट छुट्याइने गरिएको छ, त्यो एउटा सकारात्मक पक्ष मान्न सकिन्छ। खास गरेर भनौँ भनेदेखि बेजिङ सम्मेलनपछि चाहिँ जेन्डर बेस्ड बजेटहरू, लैङ्गिक उत्तरदायी बजेटहरूको त्यति प्रचलनमा रहेनछ, तर बेजिङ सम्मेलनपछि चाहिँ त एक किसिमले विश्वमा नै एउटा होडबाजी नै भयो कि महिलाहरूको विभिन्न अधिकारहरूलाई सुरक्षित गर्ने र महिलाहरूलाई चाहिँ सशक्तिकरण गर्ने क्रममा लैङ्गिक उत्तरदायी बजेटको कति ठुलो भूमिका हो भन्ने चाहिँ विश्वका अन्य मुलुकहरूले पनि एउटा महसुस गरेर त्यसको होडबाजी नै भएको परिप्रेक्ष्य चाहिँ हामीले देख्छौँ। नेपालमा पनि अब एक दशकदेखि चाहिँ यो बजेट छुट्याइने गरिएको छ, अहिले पनि यसपालि पनि 1,77 करोडको बजेट छुट्याइएको छ, जसमा चाहिँ कतिपय कार्यक्रमहरू चाहिँ पहिलेको लाई निरन्तरता दिएको छ भने केही नयाँ कुराहरू पनि थपिएको पनि छ। हुन त यो पहिले नै भइरहेको कुरा हो, गर्भावस्था अथवा स्वास्थ्यमा चाहिँ खोप पोषण आदिको चाहिँ व्यवस्था गरिने भनेर, तर त्यो हुँदा हुँदै पनि त्यसको कार्यान्वयन पक्ष चाहिँ त्यति सबल देखिएको थिएन पनि, र अब अहिले चाहिँ त्यसमा अलिक विशेष जोड दिने भन्ने कुराहरू पनि त्यहाँ राख्नु चाहिँ एउटा सकारात्मक हो, त्यसलाई चाहिँ अलिकति पुनरावलोकन गरिने र त्यसको चाहिँ मोनिटर पनि गरिने भन्ने र त्यसै गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार एवं परिवर्तन गरिने छ भनेर पनि भनिया छ। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेको गर्भवती महिलाहरूको हवाई उद्धार भन्ने त पहिलेदेखि नै गरेको, तर त्यो हुँदाहुँदै पनि हामीले कतिपय बेलामा चाहिँ त्यस्तो समाचारहरू देखिरहेछौँ, बुझिरहेछौँ, समयमा त्यहाँ पुगेर उद्धार हुन नसकेको र ज्यान जोखिममा भएको अथवा ज्यान नै गुमाउनु
पनि अब निश्चित स्थानको लागि छ अहिलेको लागि होइन
हो। त्यसैले त्यो चाहिँ
त्यसलाई विस्तार गर्नु आवश्यक छ। हजुर
हजुर, विस्तार गर्नुपर्ने देखिन्छ होइन। अब त्यो कुराहरूलाई चाहिँ प्रभावकारी र बनाइने परिमार्जन गरिने भन्ने त लेखिएको छ, तर अब त्यो कसरी त्यसलाई चाहिँ अझ बढी प्रभावकारी र परिमार्जन गरिन्छ, कुन कुन ठाउँमा कसरी के भन्ने कुराहरू चाहिँ त त्यसरी डिटेलमा आएको छैन। अरू जुन ठाउँमा पहुँच्न भएको अथवा पुगाउन नसक्ने ठाउँमा अथवा भन्नु सुगम ठाउँ भनेर स्पेल आउट भएको ठाउँहरूमा पनि त्यसरी ज्यान जोखिममा त परिरहेको छ। अब त्यतातिर सरकारको के दायित्व हुने हो, त्यस्तै किसिमले त्यो महिला पहिला भनेर पनि अब महिला नेतृत्वको चाहिँ विकास गरिने, आर्थिक आत्मनिर्भरता क्षमता अभिवृद्धि गर्ने भन्ने कुराहरू राखिएको छ, त्यो साँच्ची नै कार्यान्वयन भएर त्यसबाट चाहिँ हाम्रो टार्गेट ग्रुप अथवा भनौँ न निडी पिपुलहरू चाहिँ साँच्ची नै त्यसबाट लाभान्वित हुन सकेदेखि चाहिँ बजेटमा भनिएको कुराहरूको प्रतिफल चाहिँ रिजल्ट ओरिएन्टेड आउटपुट भयो भनेदेखि चाहिँ साँच्ची नै महिला सशक्तिकरणमा एउटा यो चाहिँ ठोस कदम हुन्छ कि भन्ने जस्तो लाग्छ।
हजुर, एउटा बलियो आधार बन्न सक्छ। यहाँले भन्नुभएकै कुरालाई लिने हो भने पनि राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार र परिमार्जन गरिने भनेको छ, दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनको लागि 4 करोड विनियोजन पनि गरेको छ अहिलेको यो अहिलेको बजेटले होइन। यसै गरी महिला पहिला कार्यक्रममा यहाँले भन्नुभयो महिलाको नेतृत्व विकास आर्थिक परनिर्भरता यी सबै कुराहरू एकदमै महत्वपूर्ण र आवश्यकताको कुरा हो, अनि यसमै घरेलु हिंसा र यौन हिंसा पीड़ित महिलालाई अस्थायी आवास सुविधा र कानूनी सहयोग उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको भनिएको छ। यो चाहिँ एकदमै व्यवहारमा छिटोभन्दा छिटो र व्यवस्थित रूपमा लागू हुनु पनि त्यत्तिकै आवश्यक छ र सबैभन्दा ओडा तहमा महिलाहरूलाई आर्थिक आत्मनिर्भरता क्षमता विकास र महिला अधिकार सम्बन्धी तालिमहरू सञ्चालन गरिने भनेको छ। यस्ता विभिन्न कुराहरू समेटेर बजेट आएको छ भनेपछि बजेट तलबसँग महँगीसँग अथवा विकाससँग मात्र सम्बन्धित छैन, यो हाम्रो दैनिक जीवनीसँग सम्बन्धित छ, त्यो पनि महिलाको जीवनसँग र महिलाको जीवन उठ्ने बित्तिकै परिवार समाज र राष्ट्रको जीवन स्तरमाथि उठ्छ भन्ने कुरालाई चाहिँ हामीले आत्मसात गर्नु पर्यो होइन म्याम।
हजुर र अहिले चाहिँ जुन एउटा महिला सशक्तिकरण कार्यक्रममा चाहिँ एउटा हामीले के देखिरहेछौँ भने यो टिनेजर हाम्रो छात्राहरू चाहिँ टाढा टाढाबाट गाउँबाट स्कुल यो 2-4 चाहिँ गएको वर्षमा पनि त्यस्तो समाचारहरू कम एक्रस गरेका थियौँ, पढ्न बाध्य हुन पुगेको थियौँ, जस्तो स्कुल जाने क्रममा पनि
शोषणमा
हिंसामा यौन हिंसामा बलात्कार आदिमा पर्ने होइन, त्यस्तो कुरालाई पनि एउटा अलिकति सम्बोधन गर्नको लागि टाढाबाट स्कुल जाने छात्राहरूको लागि विशेष किसिमको चाहिँ त्यो जोखिम भएको छात्राहरूको जोखिम घटाउनको लागि छात्रावासको निर्माण भन्ने कुरा पनि यसमा समावेश गरेको देखिन्छ। अब त्यो निर्माण चाहिँ अब यथाशीघ्रै यसरी यो ठाउँमा यस्तो दुर्गम ठाउँमा भन्ने त देखिन्न, तर पनि जे होस् त्यो कुरालाई महसुस गर्नु, त्यो कुरा ध्यान आकर्षण हुनु, त्यसलाई एकदमै सकारात्मक रूपमा हामीले लिनुपर्छ भन्ने मलाई लागिरहेछ। अब अन्य किसिमले पनि स्वास्थ्य सम्बन्धी पनि यसमा चाहिँ धेरै कुराहरू गरेको छन्, जस्तो निसन्तान महिलाहरूको लागि पनि विभिन्न किसिमको टेस्ट ट्युब अथवा इनभिट्रो फर्टिलाइजेसनहरूको प्रविधिको पनि विस्तार गर्ने भन्ने, पारिवारिक कार्यस्थल अथवा सार्वजनिक ठाउँमा हुने महिला हिंसा रोकथामको लागि पनि यो टोल फ्रीहरू गुनासो सुनवाईहरूको संयन्त्रलाई प्रभावकारी बनाइने भन्ने कुराहरू, यो कुराहरू चाहिँ एउटा अलिकति धेरै नै सकारात्मक र आशावादी हुन सक्ने कुरा हो। अब यसलाई चाहिँ जस्तो घरेलु हिंसा यौन हिंसाहरूमा परेको महिलाहरूको लागि चाहिँ अस्थायी आवास सुविधा भन्ने त योमा कानुनी सहयोग पनि उनीहरूलाई गर्ने भन्ने, यो त अब बहिनीलाई पनि थाहा छ, यो यस्तो यो त छ पनि जस्तो हाम्रो भनौँ न मङ्गला साहना पुनर्स्थापना केन्द्र पनि काठमाडौँमा होइन जुन एबिसीले ऊ गर्दै पनि आएको छ व्यवस्था होइन मन्त्रालयको कार्यक्रम
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाईमा व्यवस्थापन गर्दै आएको छ र त्यो कार्यले पनि अझै विभिन्न ठाउँहरूमा यी यस्ता आवास सुविधा चाहिँ हुनुपर्छ भन्ने छ र यहाँसँगकै कुराकानीमा यसभन्दा अगाडि पनि हामीले कुराकानी गरेको थियौँ यो लैङ्गिक बजेटको यो महत्व कति छ त यसमा भन्ने कुराहरूमा चाहिँ के विषय समेटिन्छ भन्दा हाम्रा धेरै कुरा आए ती बाहेक पनि लैङ्गिक असमानता सूचाङ्कमा सुधार लिएर आउन लैङ्गिक मूल प्रभावीकरण कार्यक्रमहरू सञ्चालनमा ल्याउने यस्तै लैङ्गिक हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनुको साथै अभियोजन र कार्यवाहीमा तीव्र पारिने भनेको छ अहिले हिंसात्मक घटनाहरूमा जुन आवाज उठिरहेको छ छिटोभन्दा छिटो यो न्यायको लागि जुन पहलको कार्यहरू भइरहेको छ शून्य सहनशीलताको नीति लिनुपर्छ भन्ने कुरा पनि छ यो त अवश्य नै चाहियो अनि यसै गरी कहिले पनि छुटाउन नहुने चाहिँ लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकार हक अधिकार संरक्षण र समाजमा रहेको जुन विभेद हटाउनु र भ्रमलाई हटाउँदै उनीहरूको अधिकार स्थापित गराउनुको लागि पनि यो लैङ्गिक मैत्री बजेटको आवश्यक रहेको छ भनिन्छ यो लैङ्गिक मैत्री बजेटमा के आउँछ त भनेर जुन बुदामा हामी कुरा गर्यौं यहाँले जहिले पनि जति बेला पनि यो लैङ्गिक बजेटको प्रभावकारी रूपमा कार्यान्वयनको कुरा लिएर आउनुभयो होइन साँच्चै अब समस्या हामीले देखाएर मात्र हुँदैन समाधानको पाटो पनि हामीले खोज्नुपर्छ भनिन्छ लैङ्गिक बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के हुन आवश्यक छ जस्तो लाग्छ
जेन्डर बेस्ड हिसाबले पनि जैविक रूपले पनि महिला र पुरुषको आवश्यकता र समस्याहरू फरक हुन सक्छ नि होइन त्यसकारण महिलाको स्पेसिफिक त्यसमा कुराहरूलाई चाहिँ स्पेल आउट गर्दाखेरि ऊ हुन्छ भन्ने कुरा हो र अर्को कुरा चाहिँ अब जस्तो लैङ्गिक बजेट बहिनीको प्रश्न चाहिँ के थियो लैङ्गिक बजेटको
हजुर यो लैङ्गिक बजेट यति महत्वपूर्ण यो विषय रहेको छ यहाँले जतिवटा बुदा लिनुभयो त्यसमा चाहिँ प्रभावकारी कार्यान्वयन अझै महत्वपूर्ण छ भनेर जोड्नु भएको थियो साँच्चै लैङ्गिक बजेटको प्रभावकारी रूपमा कार्यान्वयनको लागि के कुरा आवश्यक छ के हुनुपर्छ अब के गर्नु पर्ला
अब लैङ्गिक बजेटको प्रभावकारी रूपमा यसलाई कार्यान्वयन गर्नको लागि एउटा त महिलाहरूको शैक्षिक र आर्थिक उत्थान सम्बन्धी जति पनि कार्यक्रम छ तिनीहरूलाई चाहिँ मोनिटरिङ इभ्यालुएसनहरू कुराहरू पनि एकदम राम्रोसँग उचित तरिकाले हुनु पर्यो र महिलाहरूलाई चाहिँ यहाँ जस्तो एउटा छ गृहिणीको लागि कार्यक्रम आर्थिक कार्यक्रम भनेर पनि यसपालि एउटा फेरि राखिएको देखिरहेको छु जस्तो चाहिँ महिलाहरूलाई अब आर्थिक रूपमा सबल बनाउन सकिने कुराहरू सिप श्रमदेखि लिएर हरेक कुराहरूमा उनीहरूलाई चाहिँ अगाडि बढाउने उत्साहित गर्ने कार्यक्रमहरूलाई चाहिँ सञ्चालन गर्नु पर्यो त्यसको साथसाथै विभिन्न कार्यक्षेत्र तबका इत्यादिमा पनि सीमित रूपमा नै उनीहरूको पार्टिसिपेसनहरू भइरहेको छ अब त्यो कुराहरूमा पनि बराबर गरेर अगाडि बढाउन सक्यो भने अथवा भनौँ उनीहरूको आफ्नो योग्यताको सँगसँगै त्यो जिम्मेवारीहरू पनि बढाइदिन सक्यो भने पनि होला र स्पेसिफिक अब यो कार्यक्रमहरूको के रिजल्ट भयो त भनेर हेर्ने हो भनेदेखि त त्यस्तै किसिमको त्यसको संयन्त्रहरू बनाउनु पर्यो खालि त्यहाँ भनेर मात्रै पनि
नीति नियममा उल्लेख गरेर मात्र भएन अब लिखित रूपमा भएन होइन
संयन्त्रहरू बनाउन सक्नु पर्यो त्यसलाई चाहिँ मूल्याङ्कन गर्ने त्यसको चाहिँ अनुगमन गर्ने त्यो संयन्त्रहरू बनाउन सक्नु पर्यो
आज हामीले लैङ्गिक समानता र आर्थिक उन्नति बीचको यो अर्थपूर्ण सम्बन्धलाई अलिअलि केलायौं लैङ्गिक मैत्री बजेट किन आवश्यक छ भन्ने कुरालाई पनि हामीले यो कुराकानी मार्फत राख्यौं र जाँदा जाँदै एउटा अर्थविदको नाताले लामो अनुभव छ हाम्रो दिदीबहिनीलाई घर परिवारलाई आर्थिक सशक्तिकरणको लागि दिनुपर्ने सल्लाह सुझाव अन्तमा के छ
मैले के भन्छु भनेदेखि आर्थिक सशक्तिकरणको लागि चाहिँ हामीले हाम्रो महिला दिदीबहिनीहरूले चाहिँ जे गर्न सक्नुहुन्छ उद्यमीमा चाहिँ सधैँ संलग्न भइराखौँ आर्थिक सशक्तिकरण जरुरी छ कसरी हुन्छ अब समयलाई सदुपयोग गरेर आफूले गर्न सक्ने आर्थिक उद्यम योगदान इत्यादिमा आफ्नो क्षेत्रमा जसले जुन स्तरमा सक्छ आफूसँग जे सिप छ जे श्रम छ त्यसको चाहिँ सदुपयोग गरिराखौँ समय अनुकूल त्यसबाट पनि आफूलाई चाहिँ एउटा सशक्तिकरणको महसुस हुन्छ त्यसैले आफ्नो श्रम र सिपको चाहिँ सदुपयोग सधैँ गरिराखौँ, त्यसमा संलग्न भइराखौँ।
हजुर, पक्कै पनि हाम्रो दिदी बहिनीहरूको काम, सोच, व्यवहारले जब आत्मनिर्भर बनेर अगाडि बढ्न सक्ने एउटा आधार बन्छ, त्यहीँनिर आर्थिक सशक्तिकरणको आधार सिर्जना हुन्छ भनेर हामी मान्छौ। र आज जुन अन्तमा यहाँले शीघ्र क्षमताको जति सक्दो उपयोग हामीले गरेर अगाडि बढ्यौं भने हामी आर्थिक सशक्तिकरणमा चाहिँ अगाडि बढ्छौं भनेर भन्नुभयो, किनकि आर्थिक सशक्तिकरण भनेको शक्ति रहेछ, होइन म्याम? जीवनको त्यो शक्ति हो, त्यो शक्ति हाम्रा सबै दिदी बहिनी आमाहरूलाई प्राप्त होस् भन्ने अपेक्षा राख्दै आज हाम्रो कार्यक्रममा सहभागी भएर जुन विचार अनुभव यहाँले राखिदिनु भयो, यसको लागि माधवी म्याम यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
बहिनीलाई र रेडियो नेपालको समस्त परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद।
कार्यक्रम आजका नारीको आजको श्रृंखलामा हामीले लैंगिक समानता र आर्थिक उन्नति बीचको अर्थपूर्ण सम्बन्धमा केन्द्रित रहेर लैंगिक बजेटको विषयमा कुराकानी गर्यौं प्राध्यापक डाक्टर माधवी सिंह शाहसँग। लैंगिक उत्तरदायी बजेटमा उल्लेख भएका हरेक विषयको अनुगमन होस्, मूल्यांकन होस् र यसलाई साकार रूप दिनको लागि लैंगिक बजेटको कार्यान्वयन प्रभावकारी बनोस्। यही विचारका साथ आजको लागि कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक मित्र मोहन काफ्लेसँगै म चन्दा विष्ट पनि विदा माग्छु। अर्को साता फेरि बुधबारको बिहानी कार्यक्रम आजका नारी लिएर हामी उपस्थित हुने नै छौं। आजको लागि भने नमस्ते, शुभ दिन।